नमस्कार, मानव अधिकार सुरक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.shaktikhabar.com लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले आज मात्रै मकवानपुरको बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएको छ। यसै सेरोफेरोमा रही बालमैत्री गाउँपालिका घोषणा, यसका कार्यविधि, गाउँपालिकाको अहिलेको अवस्था लगायत विषय समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा मकवानपुरको बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएको सन्दर्भमा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेसँग गरिएको कुराकानी।
12 वर्षसम्मका उमेरका बालबालिकाहरू चाहिँ अनिवार्य विद्यालयमा पढ्न आउनुपर्ने, शिक्षा लिनुपर्ने कुराहरू
छन्। यसअघि नै बालमैत्री गाउँपालिका घोषणा गरिसकेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसँग गरिएको कुराकानी।
एउटा सुन्दर, इमान्दार र स्वच्छ नागरिक निर्माण गर्ने यो एउटा अभियान हो।
र दोलखाको भीमेश्वर नगरपालिकाकी उपाध्यक्ष कमला बस्नेतसँग बालमैत्री नगर घोषणा अघि र अहिलेको फरकका बारेमा गरिएको कुराकानी प्रस्तुत गर्नेछौ।
अपाङ्गता भएर पनि कतै तपाईँको नाम अपाङ्गताको सूचीमा छुटेको त छैन?
यदि तपाईँमा कुनै पनि किसिमको अपाङ्गता छ र नाम दर्ता गर्नुभएको छैन भने आज आफू बसेको गाउँपालिका वा नगरपालिकामा नाम दर्ता गर्नुहोस्।
अपाङ्गताका नामबाट राज्यले प्रदान गर्ने सेवा सुविधाबाट कोही कसैलाई वञ्चित नगरौँ।
राज्यले गरेको लगानी सदुपयोग गरौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ केही इन्सेक गतिविधिहरूबाट। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना भएको प्रकाश मानवाधिकार पुरस्कार बाजुराका डाक्टर रूपचन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ। इन्सेकले माघ 27 गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रकाश मानवाधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई हस्तान्तरण गरेको हो। इन्सेकका महासचिव रुद्र चर्मकारको संयोजकत्वमा रहेको प्रकाश मानवाधिकार पुरस्कार छनौट समितिले 2077 साउन 16 गते प्रकाश स्मृति दिवसको अवसर पारेर डाक्टर विश्वकर्मालाई 26 औं प्रकाश मानवाधिकार पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो। हरेक वर्ष प्रकाश स्मृति दिवसमा दिइँदै आएको प्रकाश मानवाधिकार पुरस्कार यस वर्ष COVID-19 को विश्वव्यापी महामारीले उत्पन्न भएको स्वास्थ्य सुरक्षाको कारण सो दिन भर्चुअल कार्यक्रमको आयोजना गरी डाक्टर विश्वकर्मालाई दिने निर्णय भएको थियो। बाजुरा जिल्लाका नागरिकको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित डाक्टर विश्वकर्माले ग्रामीण तथा पिछडिएको क्षेत्रका स्वास्थ्य संस्थामा स्रोत साधनको अभावका बावजुद सेवा, अनुकरणीय सेवा पुर्याए बापत पुरस्कार तथा सम्मान प्रदान गरिएको इन्सेकले जनाएको छ। यो पुरस्कारबाट विश्वकर्मा समेत हालसम्म 26 जना मानवाधिकारको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू पुरस्कृत भइसकेका छन्।
मकवानपुरको बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गाउँपालिकालाई बालमैत्री घोषणा गर्नुभएको हो। बालमैत्री घोषणा गर्न आवश्यक सूचकहरू पूरा गरेपछि जिल्ला समन्वय समितिले गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो। यसै अवसरमा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँसँग गरिएको यो कुराकानी।
यो बकैया गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नुभएको छ। यो बालमैत्री गाउँपालिका घोषणा गर्ने अवस्थासम्म आइपुग्दाखेरि के कस्ता कठिनाइहरूको सामना गर्नु पर्यो, कसरी आइपुग्नु भयो यहाँहरू?
हामीले विशेष गरी सामाजिक विकास क्षेत्रमा चाहिँ बकैया गाउँपालिकामा काम गर्दै जाँदाखेरि विकास पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रलाई नै अगाडि बढाउनु पर्छ भन्ने जुन खालको प्लानिङ गऱ्यौँ, त्यस पछाडि अहिले बुझिराखेको समाजले चाहिँ बच्चाहरूलाई पनि केही कार्यक्रम गर्नु भन्ने खालको जुन थियो त्यो चाहिँ होइन, अब बालबालिकामा लगानी गर्नुपर्छ। आजको बालबालिका अबको 10 वर्ष पछाडि चाहिँ परिवर्तन हुँदाखेरि वास्तवमै सामाजिक विकास क्षेत्रमा राम्रो परिवर्तन देख्न सक्छौँ। अहिलेको बालबालिकालाई चाहिँ त्यो ठाउँसम्म पुर्याउन सक्यो भने अबको सामाजिक परिवर्तन अहिले हामीले जिरोबाट सुरु गरेको भन्दा पनि राम्रो एचिभ लिन सक्ने भएको कारणले गर्दाखेरि त्यो खालको क्रियाकलापहरू सञ्चालन गर्न हामीले बकैया गाउँपालिकालाई बाल मैत्री गाउँपालिका बनाउँछौँ भनेर चाहिँ 2074 साल असार 30 गते नै नीति कार्यक्रम पास गरेर 74 साल पुस 17 गते यसलाई अवलम्बन गरेर अगाडि बढाएका छौँ।
जुन बाल मैत्री गाउँपालिका घोषणा भएको छ र यहाँहरूले यो 39 सूचकहरू मध्ये कतिवटा सूचकमा 100% नतिजा हासिल गरेर चाहिँ यो घोषणा गर्नुभएको छ?
हामीले 39 सूचकमा 17 सूचकलाई चाहिँ अनिवार्य पुरा गर्नु पर्थ्यो, त्यसमा 19 सूचकहरू हामीले 100% एचिभ गरेका छौँ भने बाँकी 20 सूचकलाई 80% गर्दा पनि घोषणा गर्न सक्थ्यौँ, तर हामीले 98% सूचकलाई पुरा गर्न सकेका छौँ र अहिले त्यसलाई 100 पुर्याउनको लागि चाहिँ 98 पनि 100 पुर्याउनको लागि चाहिँ हामीले 5 रणनीतिक योजना तयार गरेका छौँ, त्यो रणनीतिक योजनालाई पछ्याएर कार्यक्रमहरू अगाडि बढाउँछौँ।
अब यो 17 सूचकमा जुन 100% नतिजा हासिल गरेको भनेर भन्नुभयो, खास गरी के हुन् ती सूचकहरू, कस्तो यो अवस्था?
त्यसमा चाहिँ अब निकृष्ट प्रकारको बाल श्रम हुनु भएन, नो होम डेलिभरीका कुरा 100% हुनु पर्यो, गर्भवती महिलाले टिटी खोप लगाएको हुनु पर्यो, हरेक बालबालिकाले पूर्ण खोप लगाएको हुनु पर्यो, स्वच्छ खानेपानीको सुनिश्चितता हुनु पर्यो, हरेक विद्यालयमा चाहिँ छात्र छात्रा शौचालय बेग्ला बेग्लै हुनु पर्यो, यी यस्ता खालका सूचकहरू छन् जुन 17, त्यो सूचकहरू चाहिँ 100% जस्तो बाल सहभागिताका कुराहरू भए, हरेक समिति संरचनामा बालबालिकाहरू रहनुपर्ने, बाल समूहहरू निर्माण गर्नुपर्ने, बाल सञ्जालहरू निर्माण गर्नुपर्ने, हरेक वडाको पालिकाको योजनामा चाहिँ बाल सहभागितालाई चाहिँ सुनिश्चित गर्नुपर्ने खालका जुन सूचकहरू छन् त्यो सूचकलाई चाहिँ 100% पुरा गर्नुपर्छ, हामीले पुरा गरेका छौँ।
हजुर, अब यहाँहरूले घोषणा त गरिसक्नु भएको छ र यो बाल मैत्री गाउँपालिकाको यो घोषणालाई अब टिकाइराख्नको लागि आगामी दिनमा चुनौतीहरू के छन्?
हामीले पञ्चवर्षीय रणनीतिक योजना बनाएका छौँ। एक अर्को हामीसँग काम गर्ने जनशक्ति, नेपाल सरकारले लिएर आएका नो होम डेलिभरीका कुरा, स्वच्छ खानेपानीका कुरा, 5 उमेर समूहका बालबालिकाहरू अनिवार्य विद्यालय जाने कुरा, 12 उमेरका बालबालिकाहरू चाहिँ अनिवार्य विद्यालयमा पढ्न आउनुपर्ने, शिक्षा लिनुपर्ने कुराहरू जुन छन् त्यो कुरालाई चाहिँ टिकाइराख्नको लागि हामीसँग विद्यालय छ, नो होम डेलिभरीका कुरामा स्वास्थ्य संस्थाहरू छन्, बर्थिङ सेन्टरहरू छन्, हरेक ठाउँमा खोप क्लिनिकहरू सञ्चालन गरिराखेका छौँ, निकृष्ट प्रकारको बाल श्रमलाई अन्त्य गर्नको लागि हरेक होटलदेखि होटल व्यवसाय निर्माण व्यवसायीहरूसँग चाहिँ त्यो खालको अन्तर्क्रियालाई अगाडि बढाएर हामीले यो कार्यक्रमलाई निरन्तरता दिनको लागि चाहिँ एउटा जुन खालको पानी बसाल्नु पर्थ्यो, जुन खालको समितिलाई चाहिँ एक्टिभ गराउनु पर्थ्यो, त्यो चाहिँ गराउन सकेका छौँ।
अबका बालबालिकाहरू कस्तो हुन्छन्? यो घोषणा भइसकेपछि चाहिँ अबका बालबालिकाहरूको अवस्था कस्तो हुन्छ त गाउँपालिकामा?
अहिले चाहिँ बालबालिकाले आफ्नो अधिकार के हो, कर्तव्य के हो, अहिले चाहिँ धेरै कुरा चाहिँ खालि अधिकारलाई मात्रै जोड्ने, कर्तव्य के हो भन्ने खालका कुरा नसिकाइराखेको अवस्थामा हामीले सँगै बालबालिकालाई अधिकार र कर्तव्यका कुराहरू सिकाएका छौँ। बालबालिकाहरूले अधिकारका कुरा गरिराख्दाखेरि कर्तव्य निभाउन सके कि सकेनन्, बालबालिकाको भूमिका कस्तो रहनु पर्थ्यो, बालबालिकाका क्रियाकलापलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा दिगो रूपमा उहाँहरूलाई बानी पारेर हामीले सिकाएका छौँ। शौचालय गएर हात धुनुपर्छ, गएर आइसके पछाडि खानेकुरा खानुभन्दा अगाडि हात धुनुपर्छ भन्ने कुराको पानीको विकास गराउनको लागि हामीलाई चुनौती थियो, तर त्यो पानीको विकास गरिसकेपछि अब कुनै बालबालिकाले हातै नधोइकन खाना खाँदैनन्, सक्दैनन् उनीहरूले भनिसकेपछि कुनै एउटा पानी बसाल्नको लागि निरन्तरता जरुरी छ। त्यो निरन्तरताको लागि बालबालिकाहरूलाई मनैदेखि त्यो अपनत्व ग्रहण गर्न, यो मैले गर्नुपर्छ है भन्ने भावको विकास गर्नु जरुरी छ। त्यो विकासको लागि चाहिँ हामीले बेस बसालेका छौँ, त्यो बेसलाई चाहिँ निरन्तरता दिनेछौँ।
हजुर, अब विद्यालय बाहिर बकैया गाउँपालिकामा कति बालबालिका छन्, त्यस्तो केही तथ्याङ्क यहाँहरूसँग छ?
हामीसँग बालबालिकाहरू 5 उमेर समूहका बालबालिकाहरू 100% विद्यालयमा भर्ना हुनुहुन्छ, 5 उमेर समूहका बालबालिकाहरू हामीले तथ्याङ्कलाई हेर्दाखेरि सबै विद्यालयमा हुनुहुन्छ, तर आधारभूत तह पास गरेर माध्यमिक तहमा जाँदा चाहिँ केही ड्रप आउट भएका विद्यार्थीहरू भेटेका छौँ। त्यो ड्रप आउट भएका विद्यार्थीलाई पनि कहाँ जानुभयो, के गरिराख्नु भएको छ, बाल विवाह नै भइसक्यो कि भन्ने खालको कुराको खोजी गरेर उहाँहरूलाई फेरि विद्यालयमा फर्काउने कामहरू पनि गरिराखेका छौँ। त्यसको लेखाजोखा गरेर हरेक विद्यालयले चाहिँ एकजना विद्यार्थी विद्यालय आउनु भएन भने किन आउनु भएन भनेर खोजी गर्ने पानीको विकास चाहिँ भएको छ बकैया।
यसै गरी गत 2075 साल पुस 28 गते बालमैत्री गाउँपालिका घोषणा भएको मनहरी गाउँपालिकाले कसरी कार्य सञ्चालन गरिरहेको छ भन्ने विषयमा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसँग हामीले कुराकानी गरेका छौँ।
39 पहिलो कुरा त इन्डिकेटरहरूलाई हामीले पुरा गर्नुपर्ने हुन्छ, यो त्यति सजिलो विषय होइन, यो मसिनोसँग चाहिँ काम गर्नुपर्छ, जनस्तरमा चाहिँ विद्यालय स्तरमा काम गर्नुपर्ने हुन्छ। अब यसका 39 इन्डिकेटरहरूमध्ये संस्थागत 12, बाल बचाउ 10, बाल संरक्षण 5, बाल विकासका 6 र बाल सहभागिता 6 गरेर 39 चाहिँ यसका इन्डिकेटरहरू चाहिँ पुरा गर्नुपर्छ। विद्यालय भर्नाका कुराहरू, विद्यालयमा बाल मैत्री बनाउने कुराहरू, बाल सहभागिताका कुराहरू लिएर 20 उमेर समूहसम्मलाई चाहिँ यसले फलो गरेर सुन्दर, इमान्दार र चाहिँ स्वच्छ नागरिक निर्माण गर्ने यो एउटा अभियान हो। त्यसकारणले यो अरू बाटो बनाएको जस्तो, पुल बनाएको जस्तो यो होइन, यो मसिनोसँग चाहिँ लाग्नुपर्ने हुन्छ। बाल श्रमका कुराहरू यो भित्र छन्, बाल मृत्यु दर घटाउने कुराहरू छन्, सुत्केरी महिलालाई चाहिँ सुरक्षित ठाउँमा चाहिँ सुत्केरी गराउने कुराहरू छन्। त्यस कारणले यो फेरि घोषणा गर्दैमा यो काम सकिने एकदमै चाहिँ चुप लगाएर बस्ने, यो घोषणा गरिसकेपछि झन् बढी तातो लाग्छ र बढी मात्रामा चाहिँ हामीले यसलाई चाहिँ फलो गर्दै समाजलाई चाहिँ तपाईँको परिवर्तन गर्नुपर्ने कुरा हुन्छ। त्यस कारणले यो मान्छेहरूले भनेको जस्तो यो चाहिँ ट्याक्क घोषणा गरेपछि सकियो काम भन्ने कुरा हुँदैन।
बालमैत्री गाउँपालिका घोषणा गरिसकेपछि चाहिँ त्यसलाई निरन्तरता दिन चाहिँ कतिको अप्ठ्यारो पर्दो रहेछ, के अप्ठ्यारो पर्दो रहेछन्?
होइन, अप्ठ्यारो त अब हाम्रो समाज, हाम्रो चाहिँ तपाईँको विगतका संस्कृति, यी सबैले अनेकौँ किसिमका चुनौतीहरू हामीले झेल्नुपर्छ। नागरिकता बनाउने उमेरमा चाहिँ बिहा गर्न पाउनुपर्छ भनेर चाहिँ न्युखण्ड पनि आउँछ, कतिपयले चाहिँ जबरजस्ती बिहा गर्न नि खोज्छ, त्यसलाई हामीले विवाहलाई चाहिँ तपाईँको बदर गराएका पनि छौँ, जग्गे भत्काएर पनि तपाईँको त्यो खालका गरेका छौँ, कतिलाई सम्झाएका पनि छौँ। त्यस कारणले यो त्यति सजिलो खालको चाहिँ कामै होइन, अब यसलाई त चुनौती छ र अब बिस्तारै यसले एउटा खालको आकार लिँदैछ।
यस्तै दोलखाको भीमेश्वर नगरपालिका पनि बालमैत्री नगर घोषणा भइसकेको छ। बालमैत्री नगर घोषणा पहिला र अहिलेको अवस्थाका विषयमा नगर उपप्रमुख कमला बस्नेतसँग कुराकानी गरेका छौँ।
बालमैत्री नगरपालिका घोषणा अघि र अहिलेको अवस्थामा के भिन्नता पाउनु भएको छ?
भीमेश्वर नगरपालिका चाहिँ 2075 साल भएर 29 बालमैत्री नगर घोषणा भएको छ। बालमैत्री नगर घोषणा हुनुभन्दा अगाडि चाहिँ खास भीमेश्वर नगरपालिकासँग बाल बालिकाको क्षेत्रमा काम गर्नका लागि प्रष्ट चाहिँ योजनाहरू थिएनन्। बाल बालिकाको क्षेत्रमा काम गर्नको लागि सङ्घीय सरकारले भनेको तत्कालीन मन्त्रालयले सुकिएर पठाएको पर्सेन्टेजका आधारमा बाल बालिकाको क्षेत्रमा खर्च गरिन्थ्यो भने अहिले भीमेश्वर नगरपालिकाले जब बालमैत्री नगर घोषणा गर्यो, बालमैत्री नगर घोषणा गरिसके पछाडि बालमैत्री नगर घोषणा गर्नुभन्दा अगाडि अप्नाउनु पर्ने विभिन्न खालका चरणहरू छन्, ती सबै चरणहरू पार गर्दै गर्दै बालमैत्री नगर घोषणा गरिएको छ र केही चरणहरू बालमैत्री नगर घोषणा गरिसके पछाडि गर्नुपर्ने कामहरू पनि छन्, ती कामलाई हामीले निरन्तरता दिएका छौँ। त्यसै गरी बालमैत्री नगर घोषणा गरिसके पछाडि चाहिँ बाल बालिकाको लगानी योजना बनेको छ, बाल बालिकाको क्षेत्रमा काम गर्नको लागि प्रष्ट योजना आएको छ, बजेटको व्यवस्थापन भएको छ, नगरपालिकाको सबै वडामा वडा स्तरीय बाल क्लबहरू छन्, विद्यालय स्तरका बाल क्लबहरू छन्, ती बाल क्लबहरूको चाहिँ नियमित बैठक बसेको छ, नगर स्तरीय बाल सञ्जाल छ, नगर स्तरीय बाल सञ्जालको नियमित बैठक बसेको छ, त्यसै गरी विद्यालय स्तरीय विभिन्न खालका कार्यक्रमहरू हुन्छन् र बाल बालिकाको डिमान्ड अनुसारको चाहिँ कार्यक्रमहरू विद्यालयहरूले सञ्चालन गरिरहेको अवस्था छ। विद्यालयले एकजना बाल बालिकाको क्षेत्रमा काम गर्नका लागि बाल बालिकाको चाहिँ त्यो क्लबहरूको बैठक राख्नका लागि एकजना शिक्षक चाहिँ व्यवस्थापन गरेको छ। प्रत्येक आर्थिक वर्ष आउनुभन्दा अगाडि हाम्रा चाहिँ जब योजना छनौट हुन्छ, योजना छनौटको 7 चरण मध्ये एउटा चरण चाहिँ हामी बाल बालिकासँग बसेर योजनाको विषयमा छलफल गर्छौँ र बाल बालिकाहरूले आफ्नो क्षेत्रमा, बाल बालिकाको क्षेत्रमा काम गर्नका लागि के काम गर्न आवश्यक छ, कस्ता कस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र त्यसलाई बजेटको व्यवस्थापन गर्नका लागि उहाँहरूले आफूले योजना बनाउनुहुन्छ र त्यो योजना अनुसार काम भइरहेको छ। त्यसै गरी विभिन्न नगर स्तरको, गाउँपालिका स्तरको, जिल्ला स्तरका अरू पालिकाहरूले र अन्तर जिल्ला, अन्तर गाउँपालिका, नगरपालिका स्तरीय कार्यक्रमहरूमा चाहिँ हाम्रा बाल क्लबका भाइ बहिनीहरूले भाग लिनुहुन्छ विभिन्न चाहिँ शैक्षिक गतिविधिहरूमा। त्यसै गरी नगरपालिकामा बाल विवाह न्यूनीकरण भएको छ, बाल श्रम न्यूनीकरण भएको छ र त्यसै गरी हामीले व्यवहारिक अवस्थामा भएका बाल बालिकाहरूलाई पनि व्यवस्थापन गर्नका लागि कार्यक्रमहरू ल्याएका छौँ। योभन्दा अगाडि जुन बालमैत्री नगर घोषणा हुनुभन्दा अगाडि यो खालको चाहिँ क्रमबद्ध योजना थिएन र आवश्यकता अनुसार बजेट व्यवस्थापन गर्न सकिरहेको अवस्था थिएन भने बालमैत्री नगर घोषणा गरिसके पछाडि आवश्यकता अनुसारको बजेटको व्यवस्थापन गरिएको छ र बाल बालिकाको क्षेत्रमा बाल बालिकाहरूको आवश्यकताको आधारमा योजनाहरू क्रमबद्ध रूपमा कार्यान्वयन भइरहेको छ।
कुराकानीसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह तथा सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np मा पत्र पठाउन र facebook.com/insec radio मा कमेन्ट लेख्न पनि सक्नुहुनेछ।
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म ज्योति न्युपाने
र म सम्झना श्रेष्ठलाई पनि बिदा दिनुहोस्। नमस्कार।